यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगद्वारा जानकारी। निर्वाचन तयारी सम्बन्धमा गृहमन्त्री ओम प्रकाश अर्यालबाट विभिन्न जिल्लामा पुगेर स्थलगत जानकारी। सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह। निर्वाचनका लागि 2,21,000 कर्मचारी खटिने। र पाकिस्तान र अफगानिस्तान बीचको लड़ाईमा 275 तालिबान र 55 पाकिस्तानी सैनिकको मृत्यु भएको दावी। अफगानिस्तानसँग खुला युद्ध शुरू भएको पाकिस्तानका रक्षा मन्त्रीको भनाई। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउँ।
मतदान मिति 2082 फागुन 21 गते बिहीबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट, टिभी, टेलिफोन, डेटा एकै साथ।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन, इन्टरनेट, टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
चुनावको लहरा आयो परिलै, जता ततै चर्चा चल्यो चुनावको है। हाम्रो देशको भाग्य कोर्ने प्रतिनिधि चुन्छौ, यो देशको मुहार फेर्न हामी अघि सर्छौ। हाम्रै मतले छानिने हुन् हाम्रा प्रतिनिधि, हाम्रा हैनन् राम्रा छान्ने हाम्रो मतको शक्ति। चुनावको लहरा आयो परिलै, जता ततै चर्चा चल्यो चुनावको है।
मतदान गर्ने अधिकार तपाईँ मतदाताको हो, यसैले आफ्नो विवेक प्रयोग गरी मतदान गर्नुहोस्। तपाईँले दिनुभएको मत केवल तपाईँलाई थाहा हुन्छ। ढुक्क हौं, यही 2082 साल फागुन 21 गते हुने निर्वाचनमा सहभागी बनौ। निर्वाचन आयोग।
अब समाचार विस्तारमा। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। मतदाता शिक्षा कार्यक्रम 753 स्थानीय तहका 6,743 ओडामा जारी रहेको निर्वाचन आयोगले जनाएको छ। स्वयंसेवक परिचालन गरी फागुन 3 गतेदेखि शुरू भएको मतदाता शिक्षा कार्यक्रम फागुन 17 गतेसम्म जारी रहनेछ। मतदान केन्द्रका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन्। मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय लगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उहाँले बताउनुभयो। निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ। पर्सा र बारा जिल्लामा निर्वाचनको सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान विषयक छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताउनुभयो। गृहमन्त्री अर्यालले कानून उल्लंघन गर्नेलाई अहिलेको अन्तरिम सरकारले कानूनको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो। गृहमन्त्री अर्यालले निर्वाचनको मतदान गर्ने केही दिन मात्र बाँकी रहेकाले त्यस अवधिसम्म शान्ति सुरक्षा चुस्त दुरूस्त गराउन थप पहल भइरहेको जानकारी दिनुभयो। दोलखाको बैतेश्वर गाउँपालिका स्थित मतदान केन्द्रको आज निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्धक्क साथ शान्तिपूर्वक निर्वाचन गराउने गरी वातावरण बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन समेत दिनुभयो। आज बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त उपायुक्त रामप्रसाद भण्डारी सहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनका साथै निर्वाचन सुरक्षाबारे छलफल समेत गरेको थियो। आजै निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुग्नुभएका गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, जिल्ला स्थित प्रमुख राजनैतिक दल, प्रमुख मतदान अधिकृत लगायत सरोकार भएकाहरूलाई शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो। आजै विराटनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचनका सबै कामहरू अन्तिम चरणमा पुगेकाले अब पनि निर्वाचन हुँदैन भन्ने प्रश्नको कुनै अर्थ नरहेको बताउनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका 165 निर्वाचन क्षेत्रमा 2,21,000 कर्मचारी खटिने भएका छन्। 77 जिल्लाका 165 निर्वाचन क्षेत्रमा 23,112 मतदान केन्द्र र समानुपातिकमा मत हाल्ने 143 अस्थायी केन्द्रमा गरी सो संख्यामा कर्मचारी खटाउने भएको हो। निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश नेउपानेले 500 भन्दा बढ़ी मतदाता भएका केन्द्रमा 9 जना र 500 भन्दा बढ़ी मतदाता भएका केन्द्रमा 8 जना 500 भन्दा कम मतदाता भएका केन्द्रमा 8 जना कर्मचारी खटाउने व्यवस्था मिलाइएको बताउनुभयो। मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरू कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ। प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखी नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबूत पारिएको छ। सीमा क्षेत्रमा ठाउँ ठाउँमा अस्थायी सुरक्षा चेकपोस्ट खड़ा गरेर सुरक्षा निगरानी बढ़ाउने काम भएको छ। यसका साथै धनुषामा निर्वाचनका अन्य तयारीहरू अन्तिम चरणमा पुगेको छ। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
खुल्ला सीमा भएका कारणले नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा गर्नुका साथै आउजाउ गर्ने हरेक व्यक्तिमाथि निगरानी बढ़ाइएको छ। निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भएको छ भने निर्वाचन सामग्रीहरू मिलाउने काम भइरहेको छ। निर्वाचनको तयारीका विषयमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख एवं प्रदेश निर्वाचन अधिकारी रोम बहादुर महत:
मतदान केन्द्रमा चाहिने सम्पूर्ण सामग्रीहरू हामीलाई प्राप्त भइसकेको छ। त्यो सामग्रीको हामी प्याकिङको अन्तिम चरणमा छौँ। यो दिनमा हामी निर्वाचन विभागको कार्यालयमा पुर्याउँछौँ त्यसलाई, र यहाँ आवश्यक पर्ने मतपत्रहरू पनि पुगिसकेको अवस्था छ। धनुषा जिल्लाको निर्वाचनका लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू पूरा भइसकेको अवस्था छ।
निर्वाचनलाई लक्षित गरेर चारै सुरक्षा निकायहरू सबै प्रकारको सुरक्षा व्यवस्थामा जुटेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल:
निर्वाचन प्रहरी 4,527 नियुक्ति पछि तत्त केन्द्रहरूमा खटाउने काम भइसकेको छ। नेपाली सेना, सशस्त्र परिबल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान चारैवटा सुरक्षा निकायहरू धनुषा जिल्लामा रहेका मतदान स्थलहरूमा तोकिएर खटि पनि सकेको अवस्था छ। गस्ती पेट्रोलिङको प्रक्रिया भइरहेको छ भने आकस्मिक चेक जाँच गर्ने, बोर्डर क्षेत्रहरूमा भारतबाट नेपालतर्फ आउने नागरिकहरूको विवरणहरू टिप्ने कामहरू पनि हामीले शुरूआत गरिसकेका छौं। निर्वाचनको दिनभन्दा 72 घण्टा अगावै बोर्डर सिल हुन्छ।
धनुषा जिल्लाका 40 किलोमिटर खुल्ला सीमा भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ठाउँ ठाउँमा अस्थायी सुरक्षा पोस्ट खड़ा गरेर सुरक्षा जाँच भइरहेको छ। जनकपुर धाममा नेपाल भारतको ठूलो धार्मिक महत्वको 15 दिने मिथिला परिक्रमा जारी रहेको छ। परिक्रमामा आएका तीर्थयात्रीहरूको व्यवस्थापनका विषयमा पुनः प्रमुख जिल्लाधिकारी लुइटेल:
भारतबाट आउने तीर्थालुहरू जो भारत फर्किनु पर्ने हुन्छ तर त्यतिखेर नेपालको बोर्डर सिल भइरहेको अवस्था हुन्छ। 18 गते राति 12 बजेबाट हाम्रो सीमा नाका बन्द हुने भएको हुनाले 18 गते राति 12 बजे अगावै जान मिल्ने तीर्थालुहरूलाई स्वदेश फर्किनलाई अनुरोध पनि हामीले गर्ने गरी सूचना निकालिसकेका छौं। कोही छुट्नु भयो 18 गते भनेदेखि उहाँहरूलाई 19 गते सम्बन्धित देश फर्काउने विषयमा के सहजीकरण गर्न सकिन्छ यो पनि हामीले समन्वय गरिरहेका छौं।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं धान्धली रहित रूपमा सम्पन्न गराउने दायित्व हरेक नेपाली नागरिकको रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको सूचना अनुसार मधेस प्रदेशमा 481 थान हतियार बुझाइएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर धामका अनुसार निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश अन्तर्गतका जिल्ला प्रशासन कार्यालयले गरेको सूचना पश्चात हालसम्म उक्त संख्यामा हतियार प्राप्त भएका हुन्। 8 जिल्लामा विभिन्न व्यक्तिले 2,531 थान इजाजत प्राप्त हात हतियार लिएको तथ्याङ्क भए पनि हालसम्म 481 थान मात्र प्राप्त भएको कार्यालयले जनाएको छ भने अझै 2,050 थान हतियार बुझाउन भने बाँकी रहेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डुले होली पर्व मनाउँदा शान्ति सुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिक स्थलमा भीड़भाड़ मेला महोत्सव तथा मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ। कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुल्ला सड़क र सार्वजनिक स्थानमा अनावश्यक भीड़ जम्मा गर्ने कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न अनुरोध गरेको छ। कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचार संहिताको कार्यान्वयनमा जोड़ दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस आमसभा वा प्रचार प्रसारमा उम्मेद्वारको निर्वाचन चिन्ह झण्डा स्टिकर अंकित टोपी टी शर्ट ज्याकेट झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचार संहिता विपरीत गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ। सूचनामा कसैले इच्छा विपरीत रंग वा पानी हाल्ने मदिरा सेवन गरी सार्वजनिक मर्यादा भंग गर्ने हो हल्ला तथा अराजक गतिविधि गर्ने काम कानून विपरीत हुने उल्लेख गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चीनिया राजदूत चाङ माओ मिङले शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्रीले राजदूत माओ मिङले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र नेपाल चीन बीचको मित्रवत सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले नेपालको निर्वाचन प्रक्रियामा चीनबाट प्राप्त सदा सहायताप्रति कृतज्ञता ज्ञापन गर्दै विकासका विभिन्न परियोजना र साझेदारीका क्षेत्रमा चीनले पुर्याउँदै आएको सहयोगप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभयो। पाँच वर्ष अघि शिलान्यास भएको कञ्चनपुरको बेदकोटमा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रको अझैसम्म निर्माण कार्य अघि बढ़न सकेको छैन। 2077 फागुनमा शिलान्यास भएको यो आयोजना अहिले फेरि चुनावी बहसको विषय बनेको छ। करिब 9 अर्ब रूपियाँ लागत अनुमान र 22,000 रोजगारीको अपेक्षा गरिए पनि वन फडानी र प्रक्रियागत जटिलताका कारण योजना कागजमै सीमित छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
2052 सालदेखि बहसमा आएको 2072 सालमा मन्त्री परिषदले निर्णय गरेको र 2077 सालमा शिलान्यास गरिएको क्षेत्र जुन अहिले अन्यल र झाडीले भरिएको छ यो क्षेत्र हो दैजी छेला औद्योगिक क्षेत्र। पाँच वर्ष बितिसक्दा समेत अहिलेसम्म यसमा ठोस प्रगति भएको देखिँदैन। यहाँका नागरिकहरू दैजी छेला औद्योगिक क्षेत्र कहिले बन्ला भन्ने पर्खाइमा बस्नु भएको छ।
यो चर्चा त सुनोको टाइममा यो गर्छु ओ गर्छु भन्छन् सबैले, जनतालाई भ्रम मात्र फैल्याउँछन्।
साँच्चै यो छेला औद्योगिक क्षेत्र यदि हुनुपर्छ भने हुनुपर्थ्यो नि त, किन हो भएन? खालि चुनावी एजेन्डालाई लिएर मात्र हुने भएन।
बन्दिया भए हामीलाई मजदुरी गर्नको लागि छोरा छोरीहरूलाई पनि केही रोजगार पाइने थियो। बाटो पनि बनाउने भन्छन्, उद्योग पहुँच मार्ग हो भन्छन्, अहिलेसम्म केही भएको छैन।
करिब 9 अर्ब रूपियाँको लागत अनुमान र 22,000 जनालाई रोजगारीको सपना, तर प्रश्न उही छ सपना कहिले यथार्थ बन्छ? औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तयार पारेको पहिलो प्रतिवेदनमा करिब 25,978 रोक रहेको उल्लेख थियो, तर पछिल्लो लगत अनुसार 43,000 भन्दा बढी रोगको विवरण संकलन भएको छ। यही तथ्याङ्कको फरक वन फडानी स्वीकृतिको प्रक्रिया र वातावरणीय प्रभाव मूल्याङ्कनमा देखिएको ढिलाइका कारणले आयोजना अघि बढ्न सकेको छैन। डिभिजन वन कार्यालय कञ्चनपुरले आवश्यक प्रक्रिया सहितका कागजात पठाएको 1 वर्ष पूरा भइसकेको छ, तर पछिल्लो 1 वर्षमा कुनै ठोस प्रगति भने देखिँदैन। डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत लक्ष्मी राज जोशी।
वन तथा वातावरण मन्त्रालयबाट 81/10/6 अध्ययन समिति बनाएछ, त्यहाँभित्र चाहिँ कति रुखहरू छन् कति हटाउनु पर्ने हो, जैविक कोरिडोरको रूपमा रहेको त्यो क्षेत्रमा के कस्ता अवसरहरू पर्छन् भनेर समिति बनाएको छ। त्यो समितिबाट प्रतिवेदन चाहिँ प्राप्त हुन बाँकी छ, त्यसपछि चाहिँ बाँकी प्रक्रिया अगाडि बढ्छ।
कञ्चनपुरमा प्रस्ताव गरिएका दैजी छेला औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह निर्माणसँगै यहाँको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा छ, तर त्यति नै मात्रै पुग्दैन। यसका लागि यहाँको सड़क सञ्जाल र अन्य पूर्वाधारहरूको विकास पनि त्यत्तिकै आवश्यक छ। उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष दिनेश मल्ल।
छिटो औद्योगिक क्षेत्र बनोस्, त्यहाँ सँगै सड़कको पनि विस्तार होस्, राम्रो सड़क बनोस्, औद्योगिक क्षेत्र बनेर ड्राइपोर्ट पनि सँगै बन्दै जाँदा यसले सुदूरपश्चिम मात्र नभई देशको नै मुहार चेन्ज हुन्छ जस्तो लाग्छ मलाई।
हरेक निर्वाचनमा उम्मेद्वारहरू आउनुहुन्छ र भन्नुहुन्छ यो दैजी छेला औद्योगिक क्षेत्र निर्माण हुन्छ र तपाईँहरूले रोजगारी पाउनुहुन्छ, तर कहिले? अनुत्तरित प्रश्न यही छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
शुक्लाबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुणको अनुगमन शुरू गरिएको छ। नेपाल पंक्षी संरक्षण संघले गिद्धको अवस्था तथा गुणको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अगाडि बढ़ाएको हो। निकुञ्जको तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाड़ी लगायतका स्थानमा गुण अनुगमनका लागि टोली परिचालन गरिएको संघका वरिष्ठ चराविज्ञ हिरूलाल डगौराले बताउनुभयो, हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुण सन्तोषजनक अवस्थामा रहेको पाइएको उहाँले बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिममा गिद्धको पहिलो चरणको अनुगमन गत जनवरीमा गरिएको थियो। त्यस क्रममा 120 गुण अभिलेख भएका थिए। दोस्रो चरणको अनुगमनमा गुणको संख्या बढ़ेको पाइएको छ। गिद्धको संख्या पनि विगतका तुलनामा क्रमशः वृद्धि हुँदै गएको छ। कञ्चनपुरमा मुख्यत डंगर गिद्ध, सानो खैरो गिद्ध, राजगिद्ध, सुन गिद्ध, हिमाली गिद्ध लगायतका प्रजाति पाइने गरेका छन्। तीमध्ये सानो खैरो गिद्ध अत्यन्त संकटापन्न अवस्थाका मानिन्छन् भने अन्य केही प्रजाति संकटापन्न र जोखिमको अवस्थामा रहेका छन्। पाकिस्तानी सेनाले अफगानिस्तानका दुई मुख्य शहर काबुल र कान्दहारमा आज बिहानैबाट हवाई आक्रमण गरेको पाकिस्तान सरकारले जनाएको छ। अफगानिस्तानबाट पाकिस्तानी सैनिकहरूमाथि बिना कारण भएका हमलाहरूको जवाब दिन सैन्य कार्यवाही गरिएको दावी पाकिस्तान पक्षको रहेको छ। अफगान तालिबानले भने पाकिस्तानले पहिला आक्रमण गरेको आरोप लगाउँदै त्यसको जवाब दिएको जनाएको छ। दुई देशबीच तनाव चुलिएपछि पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले अफगान सत्तामा रहेको तालिबान सरकारसँग खुला युद्ध शुरू भएको घोषणा गर्नुभएको छ। केही समय अघि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी फौजमाथि दुई देशको सीमा क्षेत्र दुरन्द लाइनमा व्यापक आक्रमण शुरू गरेको बताउनुभयो। दुई देशबीच भएको भिडन्तमा पाकिस्तानले 275 तालिबानी विद्रोही र पाकिस्तानले 55 पाकिस्तानी सैनिक मारिएको दावी गरेका छन्। गत वर्ष दुई देशका सैनिकहरू बीचमा पटक पटक भिडन्त भएपछि पाकिस्तान र अफगानिस्तान बीच अक्टोबर महिनामा संघर्ष विराम गर्ने सहमति भएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव र राष्ट्रसंघीय मानवाधिकार आयोगका प्रमुखले दुवै देशलाई संयमित हुन र तनाव मत्थर गर्न आह्वान गरेका छन्। इरानले पाकिस्तान र अफगानिस्तान बीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ। यसैबीच चीनले पनि अफगानिस्तान र पाकिस्तान बीच जारी हिंसात्मक झडप अन्त्य गर्न युद्ध विरामको आह्वान गर्दै दुवै पक्षसँग सम्वाद गरिरहेको जनाएको छ। बेजिङका अनुसार दुवै देशमा हालको द्वन्द्वले गहिरो चिन्ता उत्पन्न गरेको छ र सकेसम्म चाँडो उक्त रक्तपात रोक्न आवश्यक छ। पाकिस्तान चीनको नजिकको रणनीतिक साझेदार भए पनि बेजिङ आफैलाई अफगानिस्तानको मित्रवत छिमेकी मान्दछ। दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ। सन् 2025 दिल्लीका मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च 2024 मदिरा इजाजत पत्र बाँडफाँडमा घुस लिएको आरोपमा पक्राउ पर्नुभएको थियो र केही महिना जेलमा बिताउनु भएको थियो। अदालतले उहाँका पूर्व सहायक मनिष सिसोदिया र अन्य 21 सबै आरोपबाट मुक्त गरेको जनाएको छ। 57 केजरीवालले आफ्नो करियर कर संकलनकर्ताको रूपमा शुरू गर्नुभएर भ्रष्टाचार विरोधी अभियानमा जुट्नु भएको थियो। अदालतको यस फैसलाले राजनीतिक तनावबीच केजरीवालको छवि मजबूत बनाएको छ र आम आदमी पार्टीलाई आगामी निर्वाचनका लागि उत्साहित बनाउने संकेत दिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी निर्वाचनमा सहभागी प्रमुख राजनीतिक दलहरूले हरित अर्थतन्त्रलाई चुनावी एजेण्डाको रूपमा केन्द्रमा राखेर निर्वाचनको प्रचार प्रसार अघि बढ़ाएका छन्। उनीहरूले वनको संरक्षण, दिगो उपयोग, रोजगारी सृजना, कार्बन व्यापार र जलवायु अनुकूलनका कार्यक्रम मार्फत मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गरेका छन्। मुख्य दलहरूले घोषणा पत्र मार्फत वनको संरक्षण, वनको दिगो उपयोगबाट मुलुकको आर्थिक समृद्धि गर्ने वाचा यस पटक पनि दोहोर्याएका छन्। नेपाली कंग्रेसले वनमा आधारित जैविक अर्थतन्त्र, जड़ीबुटीको मूल्य वृद्धि र स्वदेशी काठको अनिवार्य प्रयोग मार्फत आयात प्रतिस्थापन गर्दै वनलाई आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले न्यूनतम 45% वन क्षेत्र सुरक्षित गर्ने, सघन वन विस्तार गर्ने र नेपाललाई कार्बन न्यूट्रल देश बनाउने दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाले जमीन, जल, जंगल र खनिजको विवेकसम्मत प्रयोग गर्दै उत्पादन र रोजगारी वृद्धि गर्ने नीति अघि सारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले वैज्ञानिक वन उपयोग योजना र कार्बन व्यापारलाई प्राथमिक आर्थिक गतिविधिका रूपमा विकास गर्ने घोषणा गरेको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्म सरकारले तिर्न बाँकी रहेको सरकारी ऋण 28.5 खर्ब नागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण 26.74 करोड़ रहेकोमा माघ मसान्तसम्ममा बढ़ेर 1.84 करोड़ करोड़ थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व 28,58,97 करोड़ पुगेको हो, जुन कुल गार्हस्थ उत्पादनको 46.81% बराबर रहेको कार्यालयले उल्लेख गरेको छ। हालसम्म मुलुकले तिर्न बाँकी ऋण मध्ये आन्तरिक ऋणको दायित्व 13,49,13 करोड़ र बाह्य ऋणको दायित्व 15,09,84 करोड़ रहेको छ। कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको अंश 52.81% तथा आन्तरिक ऋणको अंश 47.19% रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट निर्माणका लागि कर तथा राजस्वसँग सम्बन्धित सुझाव लिन अर्थ मन्त्रालयले राजस्व परामर्श समिति गठन गरेको छ। अर्थ मन्त्रालयका राजस्व सचिवको समेत जगत्वमा राजस्व परामर्श समिति गठन गरिएको हो। त्यस्तो समिति गठन भएको र समितिले आफ्नो काम शुरू गरेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो। समितिले आयकर, मूल्य अभिवृद्धि कर, भ्याट, अन्तशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स र ई कमर्समा लगाइने कर तथा गैर कर दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार, समग्र राजस्व प्रशासन र संगठन संरचनामा गरिनुपर्ने सुधारका विषयमा सुझाव प्रदान गर्ने जिम्मेवारी दिइएको छ। चितवनमा संचालित एक स्ट्रबेरी फर्मले एग्रो टुरिज्म प्रवर्धनलाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ। भरतपुर महानगरपालिका समीचोक स्थित नेपाल एग्रो भाइन प्रालीको फर्ममा फलेको स्ट्रबेरीले यति बेला पर्यटकहरूको ध्यान तान्न सफल भएको छ।
अब खेल समाचार। एन्फा राष्ट्रिय लीग फुटबलमा संकटा क्लबले चितलाङ फुटबल क्लबलाई पराजित गरेको छ। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा चितलाङ फुटबल क्लबमाथि संकटाले 3-0 जित हासिल गरेको हो। संकटाको यो दोस्रो जित हो। लीगमा 8 खेल खेलेको संकटाले 9 अङ्क जोडेको छ। चितलाङको भने यो तेस्रो हार रहेको छ। समान खेलबाट चितलाङको 7 अङ्क छ। खेलमा रिचार्ड चुप्पी डालु अन्यमाले ह्याट्रिक गरे। खेलको पहिलो मिनटमै रिचार्डले संकटाको तर्फबाट गोल गरे। यस्तै रिचार्डले पहिलो हाफमै दोस्रो गोल गर्दै संकटालाई 2-1 स्थितिमा पुर्याए भने 74 मिनटमा पुनः अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे र संकटालाई एकतर्फी जित दिलाए। जय ट्रफीको फाइनल खेल प्रतिनिधि सभाको निर्वाचनपछि हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले मुलपानी क्रिकेट मैदान र त्रिवी क्रिकेट स्टेडियममा आयोजना भइरहेको जय ट्रफीको फाइनल खेल आगामी फेब्रुअरी 5-7 सञ्चालन हुने जनाएको छ। संघले खेलाड़ी, दर्शक र कार्यक्रम सञ्चालनमा असर नपरोस् भनी फाइनल खेलको मिति सारिएको जनाएको छ। आईसीसी T20 विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाड़ी लोकेश बम र शेर मल्ललाई सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीए कलेजले नगदसहित सम्मान गरेको छ। विद्यार्थी समेत रहेका लोकेश बम र ब्राण्ड एम्बेसडर शेरमल्ललाई कलेजले जनै 1,01,000 रूपियाँ नगद सहित एसपीए सम्मान प्रदान गरेको हो। अब मौसम। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवालो रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभाग लगायतका देशका बाँकी हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगद्वारा जानकारी। निर्वाचन तयारी सम्बन्धमा गृहमन्त्री ओम प्रकाश अर्यालबाट विभिन्न जिल्लामा पुगेर स्थलगत जानकारी। सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह। निर्वाचनका लागि 2,21,000 कर्मचारी खटिने। र पाकिस्तान र अफगानिस्तान बीचको लड़ाईमा 275 तालिबान र 55 पाकिस्तानी सैनिकको मृत्यु भएको दावी। अफगानिस्तानसँग खुल्ला युद्ध शुरू भएको पाकिस्तानका रक्षा मन्त्रीको भनाई। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।